Ugiano Falsa, Ugiano Falsa, Ugiano Falsa, Ugiano
Falsa,
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 Ugiano Falsa. सारै सकसमा छिन् पहाडमा हजुरआमा, दुःख उनको जीवनी बनेको छ, असह्य छ गाउँदेखि बेसीसम्मको यात्रा, असह्य छ बेसीदेखि गाउँसम्मको गन्तव्य। ओर्लँदा फतक्कै गल्छन् पिडौला, त्यत्तिकै कष्ट हुन्छ उक्लन त्यो राक्षस जस्तो निष्ठुरी पहाड। तर पनि छिचोल्नु छ एकबारको जुनी, पुग्नु छ कामनाको खेत, काट्नु छ अस्तित्वको बाली र डट्नु छ समयसित। कहिल्यै प्रिय भएन बर्खाको मूलझैँ शरीरमा उम्रने पसिना, कहिल्यै सुखद भएन चौतारीमा सुस्ताउँदा चलेको शिरशिर बतास। सायद फोक्सो निस्कन्छ कि बाहिर, सायद मुटु फुट्छ कि भित्र। जीवन र मृत्युको आतंक मडारिरहेको यो अन्यायको प्रदेश हो, जहाँ अभिशप्त छ बुढी हजुरआमाको नियति। उकालोमा घामले पोल्छ, ओह्रालोमा बतासले हान्छ, छाप्रोमा चिसोले टोक्छ, र जीवन सधैँ स्वर्गको फल झैं मुस्किल हुन्छ। हजुरबा खसेपछि एक्लै भइन हजुरआमा, र देशको उनको निम्ति शत्रु भयो। लाठे भइसकेका छोरा नातिहरू काम खोज्दै कतै गए, युवती बनिसकेका छोरा नातिहरूले डाँडा काटे, बुहारीहरू आफ्ना पिउसा बोकेर सहरतिर झरे, अनि यी बुढी आइमाईको जिउनु तातो नरक भयो। लौन कवि, यो नाथे ढुङ्गै ढुङ्गाको रुखो राजमा बेकारको दण्ड भोगिरहेकी छिन् हजुरआमा। नारायण ढकालको दण्ड शीर्षकको कवितासँगै उज्यालो फल्चाको समय सुरु भइसकेको छ। मलाई विश्वास छ योभन्दा अगाडि नै तपाईँको पनि निन्द्रा खुलिसक्यो, त्यो सँगै एक अर्को सुनौलो दिनको ढोका पनि खुलिसकेको छ। देशका विभिन्न ठाउँमा हिमपात र पानी परेको छ, हिमपात र पानीले देशका विभिन्न ठाउँका नागरिकको जनजीवन पनि प्रभावित बनेको छ। तपाईँको ठाउँको मौसम अहिले कस्तो छ, चिसोबाट बच्न सावधानी अप्नाउनुहोला भन्दै शनिबारको उज्यालो फल्चाको साथमा जानुका दुवाडी आइसकेकी छु, अनि प्राविधिक साथी सचिन र गौतम हुनुहुन्छ। फल्चामा आज पनि हामीसँग इतिहासमा आज, हाम्रो स्वास्थ्य आजका पाहुना, मिडियामा आज र आजको बजार स्तम्भ रहेका छन्। त्यो सँगै गीत सङ्गीत छुटाउने त कुरै भएन। फल्चामा आज हाम्रा पाहुना अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवन सिंह विश्वकर्मा हुनुहुन्छ।
त्यहाँ छर्लङ्गे घाम माथि लागिसकेको थियो, बट कन्टिन्यू घाम गऱ्यो। फरवरीको लास्ट विकमा चाहिँ हामी त्यहाँ हिँडिहाल्यौँ, किनभने न त त्यो समुद्र फेरि फ्रोजन हुन थाल्छ, जम्यो भने सिप त्यहीँ फसिहाल्छ, त्यसले 3 मिटरसम्म मोटर लेयरलाई काट्नु सक्छ, अन्यथा हामी त्यहीँ फस्छौँ भनेर हामी त्यो फरवरीको लास्टमा त्यहाँबाट हिँडेर मार्चको 27-28 हामी गोवामा आइपुग्यौँ।
यस्तै हाम्रो स्वास्थ्यमा आज हामी चिसोको समयमा के कस्ता कुरामा ध्यान दिने भन्ने बारे सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्छौं।
झोलिलो न्यानो सुपर छ, यस्तो खालका हामीले खानेकुराहरू चाहिँ प्रयोग गर्न सक्यो भने चाहिँ पक्कै पनि शरीरलाई पक्कै पनि त्यसले शक्ति प्रदान गर्छ र रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि ल्याइदिन्छ।
तर कार्यक्रमको सुरुवात गरौं इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रमबाट।
इतिहासमा आज
2076 साल मंगसिर 28 गते शनिबार, सन् 2019 डिसेम्बर 14 तारिख, आजका दिन नेपाल र विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्। आजको दिन बेलायती महिलाहरूका लागि महत्वपूर्ण दिन हो। सन् 1918 बेलायती महिलालाई आम चुनावमा मतदान गर्ने अधिकार दिएको थियो। आजकै दिनदेखि बेलायती महिलाले कार्यालयमा काम गर्न जान पाउने स्वतन्त्रता पाएका थिए। सन् 1812 को डिसेम्बर 14 तारिकका दिन फ्रान्सका शासक नेपोलियन बोनापार्टको नेतृत्वमा रसियामाथि गरेको आक्रमण अन्त्य भएको थियो। बोनापार्टको सेनाले उहाँलाई असहयोग गरेका कारण फ्रान्स फर्कनु परेको थियो। सन् 2008 आजको दिन अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुशलाई इराकी पत्रकारले जुत्ता प्रहार गरेका थिए। इराकको चौथो भ्रमणको विदाईका क्रममा भएको पत्रकार सम्मेलनमा उहाँमाथि जुत्ता प्रहार भएको थियो। सन् 1287 उत्तर पश्चिमी नेदरल्यान्डमा समुद्र पर्खाल भत्किएर आएको बाढीले 50,000 भन्दा धेरैको ज्यान गएको थियो। यसलाई सन् 1287 आएको बाढीको इतिहासमा पाँचौं ठूलो बाढी मानिन्छ। र सन् 1967 आजकै दिन डीएनएलाई टेस्ट ट्युबमा परीक्षण गरिएको थियो र आजकै दिन सन् 1939 सोभियत युनियन अहिलेको रसियालाई लिग अफ नेसनबाट हटाइएको थियो। यी त थिए इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम। उज्यालो फल्सामा अब भने हामी एउटा गीत प्रस्तुत गर्छौं, त्यसपछि फेरि आउँछौ। फल्सा सुन्दै गर्नुहोला।
पहाड मजाडो बढे तराईले सिक्नु पर्छ, आधी आए तराईमा पहाडले छेक्नु पर्छ। हैन भने देश भक्ति छैन हाम्रो छाती भित्र,
हैन भने देश भक्ति छैन हाम्रो छाती भित्र।
माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ,
माटोलाई चोट लाग्दा
फाटे मना सिउ भन्छ। विपत्तिको ठेसा लागे साझा आँसु रु भन्छ। दक्षिणका तिर्खाहरू उत्तरले मेट्नु पर्छ। हैन भने देश भक्ति छैन हाम्रो छाती भित्र,
हैन भने देश भक्ति छैन हाम्रो छाती भित्र।
माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ,
माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ।
दुईटाले उडु भन्छ, उजाड़िए एउटा घर सबै मिली जोडू भन्छा जानको भोको बेटा मदेशले भर्नु पर्छ बिघ्न परे फाटालाई लेकाहरू झर्नु पर्छ पहाड मजाडो बढे तराईले सिक्नु पर्छ आधी आए तराईमा पहाडले छेक्नु पर्छ हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र
हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र
माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य
देशभर वर्षा र हिमपात हुँदा चिसो बढेकाले जनजीवन प्रभावित भएको छ चिसोका कारण विभिन्न स्वास्थ्य समस्या पनि हुने गरेका छन् चिसोबाट बच्ने उपाय लगायतका बारे साथी बिना न्युपानेले शुक्रराज ट्रफिकल तथा सर्वरोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ
स्वागत छ यहाँलाई उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा
धन्यवाद
अहिले चाहिँ यो पानी परी र अब बेमौसमी भनौँ डाक्टर साहब पानी परिरहेछ पानी परिसँगै चिसो पनि बढिरहेछ
हजुर
यसले चाहिँ अब कस्तो खालको असर गर्छ
अब यो खास गरी यसमा अलिकति सामान्यतया हामीले हेर्ने हो भने अलिकति जुन तापक्रम छ त्यसको घटबड हुने पक्कै पनि अवस्था हुन्छ त्यो भनेको गर्मी जाडो भइरहेछ यसले गर्दाखेरि चाहिँ हामीहरूको जुन शरीर जुन वातावरणमा अहिले अलिकति लगालग जुन तरिकाले हामीले बाहिरी वातावरणमा चाहिँ हाम्रो शरीरले एडप्ट गरिरहेछ त्यो त्यसमा चाहिँ तलमाथि हुन सक्छ भनेको मतलब चाहिँ अब अलिकति हल्का न्यानो जस्तो फेरि एक्कासी चिसो हो नि फेरि हल्का न्यानो त्यो हुँदाखेरि चाहिँ पक्कै पनि हाम्रो शरीरमा विभिन्न प्रकारका जुन पहिलेदेखि भए अब त्यो रोग चाहिँ अलिकति केही अप्ठ्यारोपनहरू देखा पर्ने वा कुनै संक्रमणहरू सजिलैसँग आक्रमण गर्न सक्ने यो सबै यो समयमा हुन सक्ने हुन्छ भनेको मतलब समग्र रूपमा चाहिँ अचानक मौसममा परिवर्तन आयो भने हाम्रो शरीरमा पनि स्वास्थ्यमा समस्याहरू आउन सक्छ त्यसप्रति चाहिँ हामी सचेत हुनुपर्छ जस्तो लाग्छ
समस्या त अब चिसोमा यसै पनि अरू समयभन्दा धेरै खालको समस्या देखा पर्छ होइन यो अहिले तत्कालै मौसममा परिवर्तन भएर चिसो बढ्दा चाहिँ अब कस्तो कस्तो खालको रोग लाग्छ त
अब यो भइरहेकै रोगहरूको कुरा गर्ने हो यदि जो कोही पहिलेदेखि नै अब जोर्नीको दुखाइ भएर बसेकाहरू छन् या कुनै मुटुको रोगीहरू छन् यस्ता खालका बिरामीहरूलाई चाहिँ अब यो समस्या कहिलेकाहीँ बल्झिन्छ भन्ने कुराहरू पनि आइरहेका छन् र देख्छौँ पनि त्यो भएको हुनाले चाहिँ अलिकति स्वास्थ्यप्रति अलिकति सचेत हुनुपर्ने आवश्यक हुन्छ र आफ्नो स्वास्थ्यको अवस्था के छ आफूले त्यसको लागि हामीले के तयारीहरू अथवा अप्नाउनुपर्छ सावधानीहरू त्यो बारेमा पनि जानकारी राख्नुपर्ने हुन्छ जुन चाहिँ अब उदाहरणको लागि हिजो अस्तिसम्म अलिकति हल्का अलिकति न्यानो जस्तो देखिएको थियो यो अचानक अलिकति चिसो बढिया देखिन्छ यसले चाहिँ हामीले हाम्रो जुन लुगाफाटाहरू प्रयोग गरेका छ त्यो उस्तै तरिकाले प्रयोग गर्न सकिएला सक्न सक्छ किन भन्दाखेरि त्यो त्यति ध्यान नजान सक्छ र त्यसले हजुर यो घाम पनि लागेको छैन र त्यसले गर्दाखेरि चाहिँ अलिकति स्वास्थ्यमा अलिकति प्रतिकूल असर खास गरी जुन रोग पहिलेदेखि थियो जुन औषधि त्यसको लागि गरिरहेछ त्यसमा अलिकति प्रतिकूल असरहरू पर्न सक्ने चाहिँ सम्भावना बढी हुन्छ, त्यो कारणले हामीले अलिकति सचेत चाहिँ रहनुपर्ने हुन्छ।
अब युवालाई त असर गर्छ नै होइन, त्यो भन्दा पनि बढी बालबालिका तथा उमेर धेरै भइसकेको भनौँ ज्येष्ठ नागरिकहरू, उहाँहरूलाई चाहिँ अब कस्तो असर गर्छ यसले?
यसलाई चाहिँ अब यसरी पनि हेरौँ, उहाँहरू चाहिँ शारीरिक रूपमा कमजोर र रोगले सहजै आक्रमण गर्न सक्ने समूहमा पर्छन्, तसर्थ पक्कै पनि उहाँहरूले विशेष ध्यान पुर्याउनु हुन्छ। बालबालिका भए अब बुवा आमाहरू हुनुहुन्छ, उहाँहरूले विशेष सतर्कता अप्नाउनुपर्ने हुन्छ, किन भन्दाखेरि चिसो अचानक बढ्यो भने अब अहिले अलिकति मौसम पनि त्यस्तै छ, रुगाखुकीहरूको मौसम छ, त्यसले सहजै सजिलैसँग समात्न सक्छ र त्यसबाट उत्पन्न हुने जुन जटिलता छ त्यो पनि आउन सक्छ, त्यो प्रति पनि सचेत हुनुपर्छ भने पक्कै पनि अब वृद्धहरू हुनुहुन्छ उहाँहरूको अब यसै पनि कमजोर हुन्छ, त्यसमा पनि विभिन्न प्रकारको औषधिहरू प्रयोग गरेर आउन सक्छन् र अचानक मौसम बदली हुँदाखेरि चाहिँ यो जुन हाम्रो उहाँहरूको जुन समस्या पहिलेदेखि थियो त्यो चाहिँ अझ प्रतिकूलतातिर ढकल्न सक्ने सम्भावना चाहिँ बढी हुन सक्छ,
पहिलाको भन्दा पनि झनै बढ्ने भयो होइन।
भनेको मतलब चाहिँ यदि बालबालिका भए अब अहिले जुन देखिरहेको जुन रोगहरू छ त्यो सहजै समात्न सक्ला भन्ने डर भयो भने अब अलिकति उमेर पुगेकाहरू हुनुहुन्छ र उहाँले पहिलेदेखि नै औषधिहरू प्रयोग गरिराख्नु भएको छ भने पक्कै पनि त्यहाँ उहाँहरूको स्वास्थ्यमा चाहिँ मौसमको अचानक घटबडले चाहिँ प्रतिकूल असर नपार्ला भन्न सकिँदैन, त्यो देखिरहेका पनि छौँ।
असर त अब पक्कै पनि गर्ने नै भयो होइन, दिउँसो भन्दा पनि बिहान बेलुकाको समयमा चाहिँ बढी असर गर्छ भनिन्छ डाक्टर साहब, के यो साँचो हो?
यो यस कारण भन्ने हो कि अब दिउँसो केही हदसम्ममा तापक्रम अलिकति माथि उठेको हुन्छ जसले गर्दाखेरि चाहिँ हाम्रो शरीरसँग त्यो एक प्रकारले हाम्रो शरीरले सहजता अनुभव गर्छ, तर बिहान र राति यदि जाडो, किन भन्दाखेरि यो समयमा जाडो हुने भनेकै त्यही बेलामा हो, त्यो बेलामा चाहिँ अलिकति चिसोले समात्ने होइन अनि जुन शरीरले रेस्पोन्स गर्नुपर्ने हो त्यो तरिकाले चाहिँ राम्रोसँग क्रिया प्रतिक्रियाहरू गर्न नसक्ने त्यो सम्भावना हुनसक्छ। जस्तै उदाहरणको लागि चाहिँ अब जसको चाहिँ अब पहिलेदेखि नै युरिक एसिडको समस्याहरू थियो भने अब त्यसमा पनि समस्या आउन सक्ला र अब हामी बन्द कोठामा बढी हुन सक्छौँ त्यो बेलामा अब एक अर्काको जुन रोग छ त्यो अब जस्तै उदाहरणको लागि यो जुन खोकीहरू अहिले यो रुगाखोकी फैलिरहेछ त्यो पनि अब नजिक नजिक बस्दाखेरि एकअर्कासँग सर्ने सम्भावना हुन्छ र उहाँहरू अझ विशेष गरेर जोखिममा पर्नुहुन्छ। यसरी चाहिँ रोगहरू सर्न सक्ने सम्भावना रहन्छ। जाडोले गर्दाखेरि कठ्याङ्ग्रिने हुने, कठ्याङ्ग्रिएपछि चाहिँ यदि पहिलेदेखि नै मुटुसँग सम्बन्धी रोगहरू छ भने त्यहाँ पनि प्रतिकूल असर पर्न सक्छ। उच्च रक्तचापको कुरा छ या अरू पनि छन् विभिन्न। यसरी चाहिँ अब सरसर्ती हेर्दाखेरि चाहिँ बिहान र बेलुकी अवश्य पनि जाडो हुन्छ। त्यो जाडो हुँदाखेरि चाहिँ जुन स्वास्थ्यमा यसले प्रत्यक्ष नै भन्छु यो समयमा प्रत्यक्ष नै असर पारिरहेको हुन्छ, त्यो चाहिँ हामीले यो समयमा बढी मात्रामा चाहिँ अनुभव गर्न सक्ने सम्भावना र अवस्था भएको हुनाले चाहिँ हामी चनाको रहनुपर्छ।
यो त भयो समस्या होइन डाक्टर साहब, अब समस्या देखिसकेपछि समाधान पनि गर्नै पर्ने हुन्छ, अब हामीले जोगिने चाहिँ कसरी त अब यो चिसोबाट?
जोगिनको लागि चाहिँ एकै शब्दमा राम्रोसँग भन्नुपर्दाखेरि चाहिँ न्यानो लुगा लाउनु पर्छ, किन भन्दाखेरि पक्कै पनि घरभित्र बसौँ भन्दा पनि अब घर पनि चिसो हुन्छ, अब विदेशतिर विकसित देशहरूमा त घरभित्र न्यानो हुने भएको हुनाले अब बाहिर जाँदाखेरि अलिकति न्यानो लुगा लगाए नि घरमा बस्दा त सामान्य लुगा लगाएर बस्न सकिन्छ, तर हाम्रो देश जहाँ घरभित्र सबैको घरमा चाहिँ त्यो तापक्रम नियन्त्रण गर्ने यो जुन सामानहरू छ त्यो नहुनसक्छ, जस्तै एयर कन्डिसनरको कुरा आयो होइन, त्यो नहुने भएको हुनाले चाहिँ घरभित्र पनि चिसो हुने, अझ हाम्रो सिमेन्टको घर हुने भएको हुनाले झनै चिसो हुने भएको हुनाले चाहिँ यस्ता यो चिसोको कारणले हुनसक्ने अझ हामीले यहाँ छुट्याएको अझ दमका बिरामीको कुरा पनि छ होइन, उहाँहरूमा चाहिँ दम फुल्नेदेखि लगायत एलर्जीका बिरामीहरू भए, हृदय रोगीहरू भए, बालबालिकाहरू भए अथवा सङ्क्रमणका खास गरी अहिले जुन फैलिरहेका छन् यस्तो खालका सङ्क्रमणहरू लगायत अरू विभिन्न रोगहरूले चाहिँ यही समयमा चाहिँ हाम्रो फेरि त्यो बेलामा अलिकति रोग प्रतिरोधात्मक क्षमता अलिक कम पनि भएको हुन्छ, त्यो भएको हुनाले चाहिँ सहजै हामीलाई चाहिँ रोगले या त रोग बल्झिन्छ भइरहेको या चाहिँ नयाँ रोगले आक्रमण गर्ने सम्भावना खास गरी सर्वरोगहरूमा सर्वरोगहरू भयो उनीहरूले चाहिँ आक्रमण गर्ने सम्भावना रहन्छ र त्यो कारणले गर्दा हामी अलिकति चनाखो भएर र सजगता र बच्ने उपायहरूमा अलिक बढी ध्यान दिनुपर्ने हुन्छ।
खानेकुरामा पनि त्यस्तो केही ध्यान दिनुपर्छ कि?
अब खानेकुरामा चाहिँ यो जाडो भएको हुनाले अवश्य पनि चिसो नखाओ भन्ने त छ, अब त्यो ठिकै हो, अब चिसो खाँदाखेरि विभिन्न यो जुन हामीहरूको जुन बिरामीहरू छ उहाँहरूले पनि आफै पनि कम्प्लेन गरेर हुन्छ कि चिसो खाएपछि यस्तो भयो घाँटी दुख्यो खोकी लगायो भन्ने कुराहरू छ यो हुनसक्ने सम्भावना छ यो बेलामा तसर्थ चाहिँ अलिकति झोलिलो न्यानो अथवा झोलिलो कुनै पनि अब जुन सुपर छ यस्तो खालको हामीले खानेकुराहरू चाहिँ प्रयोग गर्न सक्यो भने चाहिँ पक्कै पनि शरीरलाई पक्कै पनि त्यसले शक्ति प्रदान गर्छ र रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि ल्याइदिन्छ तर यसको मतलब यो होइन कि त्यो सुपहरू पनि धेरै नुनिलो नहोस् किन भन्दाखेरि जो कोही यो उच्च रक्तचापको समस्याहरू भएकाहरू छन् भने अब उहाँहरू धेरै त्यस्तो खानु हुँदैन नुन कम गएको खानेकुराहरू खानु पर्यो अथवा मधुमेह भएकाले चिनी कम भएको अथवा गुलियो कम भएको खानै पर्यो होइन युरिक एसिड भएकाले अब गेडागुडी लगायत अरूहरू जुन युरिक एसिड बढाउँछ त्यस्तो खानेकुराहरू कम खानु पर्यो यद्यपि एउटा समग्रमा भन्नुपर्दा पौष्टिक खानेकुरा तर न्यानो हामीले खानु पर्यो जसले गर्दाखेरि चाहिँ यो समयमा अब रोगसँग लड्नलाई हाम्रो शरीरलाई चाहिँ तयारी अवस्थामा राख्न सकोस्
यहाँको महत्त्वपूर्ण समय जानकारी हाम्रो लागि दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद
धन्यवाद
मेरो जीवन मेरो शरीर मेरै अधिकार
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश
ललितपुर डेन्टल सर्भिस सेन्टर
वरिष्ठ दन्त चिकित्सकहरूबाट दन्त रोगको कम्प्युटर प्रविधि मार्फत उपचार
अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई तथा उपचार
बाङ्गो टिङ्गो दाँत मिलाउने
दाँत नभएका ठाउँमा फिक्स तथा इम्प्लान्ट दाँत राख्ने
दाँत निकाल्ने तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार
थप जानकारीका लागि ललितपुर डेन्टल सर्भिस सेन्टर कुपन्डोल होटल हिमालय ठिक अगाडि
फोन नम्बर 5542803 5542803
पारिवारिक र व्यापारिक जमघटका लागि उत्कृष्ट गन्तव्य होटल जलमहल पोखरा
10-1000 जना भन्दा बढी अट्न सक्ने हल सुन्दर बगैँचा र विशाल पार्किङको सुविधा
शुभ विवाह व्रतबन्ध अन्नप्राशन जन्मोत्सव विवाह उत्सव जस्ता पारिवारिक समारोहका लागि उत्कृष्ट ठाउँ
साथै साधारण सभा प्रोडक्ट लन्च डिलर्स मिट तालिम सेमिनार रिट्रिट स्कुल कलेज का कार्यक्रम जस्ता व्यापारिक जमघट का लागि सम्झनुहोस्
सुन्दर पोखरालाई अझै सुन्दर बनाउँदै होटल जलमहल पोखरा
फोन 0161-46-6652 0161-46-7448 मोबाइल 98510-54404 98028-31-646
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुल्चोक ललितपुरमा मुटु रोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण इसिजी इकोकार्डियोग्राफी हल्चर सिआइएमटी एबिपी टिएमटी अल्ट्रासाउन्ड एक्सरे फिजियोथेरापी प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ सम्पर्क नम्बर 5534-226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त सञ्चार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ सम्पर्क नम्बर 5527-033
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक प्रतिष्ठानको सम्पर्क नम्बर 5534-226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म रक्त सञ्चार केन्द्रको सम्पर्क नम्बर 5527-033 24 घण्टा सेवामा
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्ट चियाको हो
करेन्ट मसला स्वादको झट्का
उज्यालो फल्चा उज्यालो फल्चा उज्यालो फल्चा
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 उज्यालो फल्चा उज्यालो रेडियो नेटवर्कको दैनिक प्रस्तुति उज्यालो फल्चामा तपाईँलाई फेरि पनि स्वागत छ फल्चाको साथमा जानुका छु अनि प्राविधिक साथी सचिन्द्र गौतम हुनुहुन्छ आज शनिबारको दिन भए पनि घुमफिर गर्न आफन्त र साथीभाइलाई भेट्न जानका लागि मौसमले त्यति साथ दिएको छैन त्यसैले तपाईँ पनि आज घरमै हुनुहुन्छ होला अनि घरमै शनिबारी छुट्टी मनाउने विचारमा पनि हुनुहुन्छ होला कसरी मनाउँदै हुनुहुन्छ घरमा सिरकभित्र नै हुनुहुन्छ कि अथवा उठेर चिया खाइसक्नुभयो अथवा कतिपय व्यक्तिहरू भने उठेर कामधन्दामा पनि लागिसक्नु भएको छ होला चिसो भए पनि तर स्कुल कलेज भने आज शनिबारको दिन जानु पर्दैन त्यसैले पानी परे पनि हिमपात भएको छ देशका विभिन्न ठाउँमा कतिपय ठाउँमा त पढ्न लेख्नको लागि पनि समस्या भएको छ हिजो पनि विभिन्न ठाउँमा समाचारहरू आएका थिए वार्षिक परीक्षा पनि प्रभावित भएको छ चिसोका कारणले कतिपय ठाउँमा हिउँ जमेर सवारी आवागमनमा पनि समस्या भएको थियो त्यसैले तपाईँ घरमा बसेर तातो चिया कफी र झोलिलो खानेकुरा खाँदै हुनुहुन्छ होला केही बेर अगाडि पनि हामीले स्वास्थ्य स्तम्भमा डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरिसकेका छौँ उहाँसँग चिसोको समयमा कस्तो खाना खाने कस्तो लुगा लगाउने र चिसोबाट हुन सक्ने समस्याबाट कसरी बच्न सक्छौँ भनेर जानकारी पनि प्रस्तुत गरिसकेका छौँ त्यो जानकारीबाट पनि तपाईँलाई केही न्यानो त पक्कै प्रदान भइसकेको छ होला तपाईँलाई कार्यक्रम कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया पनि दिन नभुल्नुहोला तपाईँको प्रतिक्रिया सल्लाह र सुझावलाई हामी कार्यक्रमको अन्तिममा प्रस्तुत गर्ने नै छौँ साथै तपाईँले प्रतिक्रिया दिँदा तपाईँको ठाउँको मौसम कस्तो छ त्यो पनि लेख्न नभुल्नुहोला हामी त्यसलाई पनि कार्यक्रममा पक्कै पनि समावेश गर्नेछौँ विभिन्न माध्यमबाट तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ उज्यालो फल्चा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन उज्यालोको मोबाइल एप्लिकेसन मार्फत पनि सुन्न सकिन्छ यस्तै रेडियो चितौन चितौन रेडियो तरङ्ग कास्की स्काई एफएम मोरङ एफएम रेडियो स्टार कैलाली सुनकोसी एफएम सिन्धुली रेडियो त्रिपुरा डोल्पा सेफड एफएम काभ्रे युनिक एफएम धादिङ रेडियो रामज्ञानु बर्दियाबाट पनि तपाईँ फल्चा सुनिरहनु भएको छ यस्तै रेडियो जाजरकोट जाजरकोट रेडियो चोरजहारी रुकुम रेडियो सिन्जा जुम्ला रेडियो युनिटी डडेलधुरा रेडियो नारियावा जुम्ला रेडियो सनसेर बैतडी युनाइटेड एफएम तनहु रेडियो मनाङ मनाङ रेडियो पौरखी बाजुरा स्मार्ट एफएम तनहु रेडियो तीनलाल मन्थली रामेछाबाट पनि फल्चा सुन्न सकिन्छ यस्तै गुराँस एफएम खाँदवारी सङ्खुवासभा रेडियो खेसमा मालिका मुगुबाट पनि फल्चा प्रसारण हुन्छ यस्तै रेडियो टाइगर बर्दिया मिक्स एफएम नुवाकोट र रेडियो कैलाश हुम्लाबाट तपाईँले यतिखेर फल्चा सुन्दै हुनुहुन्छ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ पक्कै पनि आफ्नो घर छेउको रेडियो स्टेसनबाट यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ होला त्यो सँगै उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेसन मार्फत पनि सुन्न सकिन्छ हामीले पटक पटक यो बारेमा जानकारी पनि गराइसकेका छौँ उज्यालो फल्चामा यतिन्जेल हामीले इतिहासमा आजका दिन भएका केही महत्त्वपूर्ण घटनाक्रम र हाम्रो स्वास्थ्य स्तम्भ प्रस्तुत गरिसकेका छौँ अब भने मिडियामा आज अन्तर्गत केही खबरहरू प्रस्तुत गर्ने बेला भइसकेको छ मिडियामा आज अन्तर्गत सबैभन्दा पहिला मौसमसँग सम्बन्धित खबर नै लिन्छौँ देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भएको छ हिमपात र वर्षासँगै चिसो बढेको छ देशभरिको मौसममा भोलिदेखि सुधार हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आजबाट नै मौसमको अहिलेको अवस्थामा सुधार आए पनि भोलिदेखि भने पूर्ण रूपमा सुधार आउने महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभएको छ मौसमी प्रभाव अर्थात् सिजनल इफेक्ट तथा पश्चिमी न्यूनचापी प्रणालीका कारण दिउँसो बाधा लाग्दा केही दिन यता काठमाडौँ उपत्यका लगायत देशभरि नै चिसो बढ़दै गएको छ। तराई र पूर्वी पहाड़ी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार आए पनि देशको पश्चिमी उच्च पहाड़ी तथा हिमाली भूभागमा हिमपातको सम्भावना अझै केही दिन कायम रहने उहाँले बताउनु भएको छ। पश्चिमी उच्च पहाड़ी सहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाड़ी सहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाड़ी सहित हिमाली भूभागका विभिन्न ठाउँहरूमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ। यस्तै हिमपात र वर्षाले देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर बनेको छ। रुकुम पूर्वको विभिन्न ठाउँमा हिजो बिहानैदेखि हिमपात भएको छ। प्रदेश पाँचको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा हिमपातसँगै तल्लो क्षेत्रका बस्तीमा पानी पनि परेपछि अत्यधिक चिसोले जनजीवन कष्टकर बनेको छ। तीनवटा मात्र गाउँपालिका रहेको यो जिल्लाको पुथा उत्तर गंगा गाउँपालिकाको हुकाम रन्मा मैकामकोट पेल्मा जाङ तक्सेरा कोल राङ्सी लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ। यस्तै हिमपातले भूमे गाउँपालिकाको महत काँक्रे लुकुम काँडा चुनुवाङ लगायतका उच्च भेग र सिस्ने गाउँपालिकाको सिस्ने पुवाङ दादिङ लगायतका सदरमुकाम रुकुमकोटका अग्ला डाँडाहरूमा समेत हिमपात भएको छ। यस्तै बाँकेमा चिसो बढेसँगै जिल्ला वन पैदावार आपूर्ति समिति बाँकेले उपभोक्तालाई सहुलियत दरमा दाउरा उपलब्ध गराउन शुरू गरेको छ। यो वर्षको चिसो बढ्दै गर्दा स्थानीय सर्वसाधारणको माग अनुसार उनीहरूका लागि सहुलियत दर रेटमा दाउरा दिन शुरू गरिएको हो। प्रत्येक जाडो सिजनमा जस्तै यो सिजनमा पनि सर्वसाधारणका लागि सहुलियतमा विभिन्न डिभिजन वन कार्यालयबाट दाउरा उपलब्ध गराउन शुरू गरेको वन पैदावर आपूर्ति समितिका सदस्य सचिव नारायण पार्देले बताउनु भएको छ। सर्वसाधारण नागरिकले नागरिकताको एक प्रति फोटोकपी लिएर गएमा प्रति व्यक्ति 700 रूपियाँमा एक क्विन्टल दाउरा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। एक व्यक्तिलाई एक क्विन्टल दाउरा उपलब्ध गराइएको जानकारी गराउँदै स्थानीय बजारमा अहिले दाउराको मूल्य 1200 रुपियाँ अर्थात 1200 रुपियाँ प्रति क्विन्टल रहेको छ। समितिको अहिलेलाई 3 चट्टा दाउरा बिक्री वितरण गर्ने योजना रहेको छ। सर्वसाधारणको माग बढी आएमा त्योभन्दा धेरै पनि दाउरा वितरण गरिने समितिका सदस्य सचिव पार्देले बताउनु भएको छ। यस्तै कर्णालीमा पनि भारी हिमपात भएको छ। कर्णालीको उच्च हिमाली क्षेत्रको जनजीवन अत्यन्तै प्रभावित भएको छ। कर्णाली प्रदेशका हिमाली क्षेत्रमा अस्तिदेखि नै भारी हिमपात भएको छ। हुम्ला जुम्ला कालीकोटमा अस्ति बिहिबारबाट हिमपात भएको हो भने प्रदेश राजधानी सुर्खे दैलेख लगायतका जिल्लामा भने हिजो बिहानैबाट पानी परेको छ। हिमाली क्षेत्रमा हिमपात र पहाड़ी क्षेत्रमा पानी परेपछि जनजीवन प्रभावित भएको हो। हिउँले पुरिएका छन् डाँडा काँडा। हिउँ परेपछि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र बन्द गर्न नहुने भएकाले आफूहरू पहिले जस्तै निर्धारित समयमा कार्यालय गएको स्वास्थ्य चौकीमा कार्यरत डाक्टर स्वास्थ्य कर्मीहरूले पनि बताएका छन्। उहाँहरूले आफ्नो काम नागरिकको स्वास्थ्य बचाउनमा केन्द्रित भएकाले हिमपात र चिसोले स्वास्थ्य संस्थामा समस्या भएर बिरामी आउन सक्ने भन्दै स्वास्थ्य संस्थामा जाने गरेको बताउनु भएको छ। तिलगुफा नगरका अन्य निकाय विद्यालय स्थानीय सरकारका वडा कार्यालयहरू पनि बन्द भएका छन्। नजिकै घर भएका कक्षा 10मा पढ्ने बालबालिका 2-3 जना मात्रै आएकाले विद्यालय बन्द गर्नु परेको भनेर त्यहाँका प्रधानाध्यापक मानबहादुर बुगटीले बताउनु भएको छ। कक्षा कोठामा पनि धेरै चिसो बढेको छ। साउने त पानी नपरेको र अस्ति रातिबाट 81 पानी परेपछि हिमपात भएको हो। कालीकोटको राजकोट नगरपालिका खाँडाचक्र नगरपालिका क्षेत्रका माथिल्लो भाग र सानी त्रिवेणी गाउँपालिका नरहरिनाथ गाउँपालिका शुभकालिका गाउँपालिका पलाता र पचाल झरना गाउँपालिकाभित्रका बस्ती पनि हिउँले सेतामे भएका छन्। यस्तै साउने त पानी नपरेर कालीकोटका नागरिक निकै समस्यामा थिए। हिउँदे बाली लगाउनका लागि सिँचाइ नभएका क्षेत्रमा किसान आकाशमा हेरेर बस्नु परेको थियो। यो वर्ष गहुँ छर्न पाइन्छ कि पाइँदैन भनेर चिन्तामा रहेका किसानका लागि हिउँ परेपछि भने खुसी मिलेको छ। पानी परेपछि पलाता गाउँपालिका पचाल झरना गाउँपालिका लगायतका जिल्लाका अधिकांश क्षेत्रमा किसानलाई राहत भएको छ। अब पानी अलिक कम हुने बित्तिकै गहुँ छर्न शुरू गर्ने पलाता सातका रमेश बहादुर बमले बताउनुभयो। सिँचाइ छैन, आकाशकै पानीको घरमा रहेका हाम्रा बस्ती अब बाँझो नरहने बमको भनाई छ। यस्तै माथिल्लो हुम्लाका माध्यमिक विद्यालय र निम्न माध्यमिक विद्यालय तहको वार्षिक परीक्षा सञ्चालन भएकाले विद्यार्थी चिसोका बावजूद पनि परीक्षा दिन बाध्य भएका छन्। दुई दिनदेखि लगातार हिमपात भइरहेको छ भने पूर्व निर्धारित समयमा परीक्षा सञ्चालन गर्नुपर्ने भएपछि विद्यार्थीहरू परीक्षा दिन बाध्य भएका हुन्। चिसोले बोल्नै नसक्ने अवस्थामा पनि परीक्षा दिँदै गर्नुभएका बाल मन्दिर माध्यमिक विद्यालय कक्षा दशमा अध्ययनरत छात्र जस बहादुर ऐडीले विद्यार्थीलाई लेख्न कठिन भएको बताउनु भएको छ। तर डोल्पामा भने हिमपातका कारण वार्षिक परीक्षा नै स्थगित भएको छ। त्यहाँको ठुलीबेरी नगरपालिका अन्तर्गत पर्ने एउटा आधारभूत र चारवटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा नै स्थगित गरिएको छ। नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि, थरगाउँ, विद्या मन्दिर मावि, माझपाल, सरस्वती मावि, दुनै, आदर्श मावि, जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा नै स्थगित गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि पश्चिमी उच्च पहाड़ी क्षेत्रसहित हिमाली भूभागमा भारी हिमपात तथा मध्य र पूर्वी उच्च पहाड़ी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले पश्चिमी उच्च पहाड़ी तथा हिमाली भूभागमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ। महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी निम्नचापी प्रणालीको प्रभाव रहेको छ, जसबाट देशभर बदली तथा हल्का वर्षा भइरहेको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाड़ी सहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। यसै गरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही ठाउँमा बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हामीले विभिन्न खबरहरू प्रस्तुत गरिरहेका छौं, विशेष गरी मौसमसँग सम्बन्धित खबर आज हामीले मुख्य प्राथमिकता दिएर प्रस्तुत गरिरहेका छौं। अब भने मेरो हातमा अर्को खबर रहेको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली भूमि जोगाउन सरकारलाई 5 बुँदे निर्देशन दिएको छ। लिम्पियादुरा, लिपुले, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको हो। साथै कालापानीमा बसेको भारतीय सेना फिर्ता पठाउन भारतसँग आवश्यक छलफल गर्न पनि समितिले निर्देशन दिएको छ। यसै गरी पर्यटकको खोज उद्धार तथा उपचारमा संलग्न विभिन्न निकायले कानून अनुसार तोकिएको समयमा विवरण नदिने गरेको पाइएको छ। पर्यटन खोज उद्धार तथा अनुगमन सम्बन्धी कार्यविधि 2075 अनुसार पर्यटकीय सिजन समाप्त भएको 15 दिनभित्रै त्यस्तो सूचना उपलब्ध गराउनु पर्नेमा अधिकांशले यस्तो विवरण नदिएको पर्यटन विभागले जनाएको छ। भर्खरै हामीले मीडियामा आज अन्तर्गत केही खबर प्रस्तुत गरिसकेका छौं। केही बेरमा आजको बजार अन्तर्गत केही खबरहरू लिएर आउँछौ। त्योभन्दा अगाडि एउटा गीत प्रस्तुत गर्छौ, फल्चा सुन्दै गर्नुहोला।
माथि घुम्बु लेथमा यौँ पर्यो हो फुरुरु मैचाङ माथि माथि छङ्गु लेखमा तिमीलाई भेट्न म आउँछु चौरी सर्ने भेगमा तिमीलाई लिन म आउँछु भेडी सर्ने भेगमा फक्रेको गुराँस फुल जस्तो अङ्गी र बख्खुमा झन राम्री होइ मन रहेछ नौनी घिउ जस्तो सोल्टिनी मै च्याङ औधिनै राम्री फक्रेको गुराँस फुल जस्तो अङ्गी र बख्खुमा झन राम्री होइ मन रहेछ नौनी घिउ जस्तो गुलाबी ओठ त्यो रातो गाला पूर्णिमाको जुन जस्तो माथि घुम्बु लेखमा यौँ पर्यो फुरुरु मैचाङ माथि माथि छङ्गु लेखमा तिमीलाई भेट्न भाउँछु चौरी चर्ने
बसी बस्नुमै च्याङ्गाउ घरैमा लैजाउला घुमाउनु सहरमा बिताउला जीवन हातेर खेल्दै गाँसौँ माया रहरमा कति बस्नुमै च्याङ्गाउ घरैमा लैजाउला घुमाउनु सहरमा बिताउला जीवन हातेर खेल्दै गाँसौँ माया रहरमा सुर्पीको राना सोल्टिनी नाना लाउँदैन पिरतिन सुर्पीको दाना सोल्टिनी नाना लाउँदैन पिरतिन यो पर्यो फुरुरुमै च्याङ माथि माथि खुम्बु लेखमा यो पर्यो फुरुरुमै च्याङ माथि माथि छङ्गु लेखमा तिमीलाई भेट्न भवाउँछु चौरी चर्ने भेगमा तिमीलाई लिन भवाउँछु भेडी चर्ने भेगमा ओए नान्ना ओए नान्ना ओए नान्ना ओए नान्ना ओए नान्ना
आजको बजार
आजको बजार
तपाईँ यति बेला उज्यालो रेडियो नेटवर्कमा उज्यालो फल्चा सुनिरहनु भएको छ। यो मिठो गीतभन्दा अगाडि हामीले मिडियामा आज अन्तर्गत केही खबर प्रस्तुत गरिसकेका छौं। अब भने आजको बजार अन्तर्गत केही खबर मेरो हातमा रहेको छ। सबैभन्दा पहिला हामी कालीमाटी फलफूल तथा तरकारी बजारतर्फ लाग्छौं। काठमाडौँको मुख्य थोक बजार कालीमाटीमा आज ठूलो नेपाली गोलभेडा किलोको 90 100 रुपियाँ, ठूलो भारतीय गोलभेडा किलोको 90 100 रुपियाँ नै खुद्रा मूल्य तोकिएको छ। यस्तै सानो गोलभेडा किलोको 70 80 रुपियाँ, सानो टनेल गोलभेडा किलोको 80 90, सानो भारतीय गोलभेडा 70 80 रुपियाँ, सानो तराई गोलभेडा किलोको 80 90 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै रातो आलु किलोको 65 70 रुपियाँ, सुकेको प्याज चाइनिज किलोको 180 200 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। लोकल गाजर किलोको 120 130 रुपियाँ, तराई गाजर किलोको 100 रुपियाँदेखि 110 रुपियाँ, बन्दा किलोको 70 80 रुपियाँ, तराई बन्दा किलोको 70 80 रुपियाँ नै खुद्रा मूल्य तोकिएको छ। यस्तै स्थानीय काउली किलोको 130 140 रुपियाँ, तराई काउली किलोको 120 130 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै भन्टा किलोको 70 80, बोडी किलोको 90 100 रुपियाँ र मटर कुसा किलोको 110 120 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै सुनको भाव हिजो तोलामा 400 रुपियाँ घटेको छ। सुन हिजो तोलाको 70,800 रुपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति तोलामा 400 रुपियाँ बढेर सुन तोलाको 71,200 रुपियाँमा कारोबार भएको थियो। चाँदीको भाव भने हिजो घटबड भएन, चाँदी हिजो तोलाको 840 रुपियाँमा कारोबार भएको थियो। अस्ति पनि चाँदीको भाव भने 840 रुपियाँ नै रहेको थियो। यसै गरी सरकारले दूधमा प्रति लिटर 6 रुपियाँ बढाउँदा दुग्ध वस्तुको मूल्य भने 50 रुपियाँले महँगो भएको छ। निजी डेरीहरूले मात्रै होइन सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानले समेत दुग्धजन्य पदार्थमा 50 रुपियाँसम्म बढाएको छ। डिडिसीले दूधको मूल्य भदौ 21 गतेदेखि लागू हुने गरी प्रति लिटर 6 रुपियाँ बढाउने निर्णय गरेको थियो। भर्खरै हामीले आजको बजार अन्तर्गत केही खबर प्रस्तुत गरिसकेका छौं। अब भने पाहुनालाई स्वागत गर्ने बेला भइसकेको छ।
आजका पाहुना
फल्साको आजका पाहुना अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवन सिंह विश्वकर्मा हुनुहुन्छ। 2043 सालमा 6 महिना र 2047 सालमा 14 महिना गरी दुई पटक उहाँ अन्टार्कटिका पुग्नु भएको हो। बागलुङको बलेवामा 65 वर्ष अगाडि जन्मिएका भुवन सिंहको अहिलेको बसाई भने बुटौल रहेको छ। भारतीय वैज्ञानिक दलबाट छनौट भएर उहाँ अन्टार्कटिका पुग्नु भएको हो। अब स्वागत गरौं आजका हाम्रा पाहुनालाई। यहाँलाई उज्यालो फल्चामा स्वागत छ।
धन्यवाद।
तपाईँको पछिल्लो समय कसरी बितिराखेको छ?
म रिटायर भएपछि अब
सानोतिनो आफूले जति सकिन्छ समाजसेवामा छु, जस्तो रोटरी क्लब भन्छन् हिन्दू स्वयंसेवक संघ नेपाल त्यसमा छु, समानताको लागि जागरण केन्द्र नेपाल भन्छ त्यस्तो संस्थामा बसेर केही न केही आफूले सकेको काम गर्ने।
अलिकति तपाईँको पारिवारिक कुराकानी पनि गरौं, त्यसपछि हामी तपाईँको अरू कुराकानीमा प्रवेश गर्छौं। परिवारमा को को हुनुहुन्छ?
दुईटा छोरी एउटा छोरा हो, सबैले मास्टर्स गरेछन्। छोरा भर्खरै क्यानाडातिर गएको छ डाइरेक्ट पिआर पाएर। हामी चाहिँ बुटोल 11 कालिका नगर भुवन सिंह मार्गमा बस्छौँ हामी।
अलिकति तपाईँको बाल्यकालको कुराकानी पनि गरौँ, किनभने तपाईँले एकदमै जोखिम मोलेर अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली पनि हुनुहुन्छ। पहिला चाहिँ तपाईँको स्वभाव कस्तो थियो, कस्तो खालको हुनुहुन्थ्यो?
यस्तो छ जानुकाजी, म चाहिँ पहिला त एन्टार्क्टिका भन्ने केही थाहा पनि थिएन, होइन, नेपालमा बसेको मान्छे मैले सुनेको पनि थिएन। पछि चाहिँ अब इन्डियन आर्मीमा भर्ती भएपछि मात्रै थाहा लाग्यो। बाल्यकाल त्यति सुखदायी थिएन, गाउँघरमा अब साधारण गरिब परिवारकै मान्छे हो म, अब खाली खुट्टा स्कुल पढेको मान्छे हो, होइन। पछि मैले गोरखपुरमा आएर हाम्रो बुवाको सानो चिदो सुनको पसल थियो, जीआरडी भन्छन् गोर्खा रिक्रुटिङ डिपोर्ट, त्यहाँनिर हामीले निना थापा इन्टर कलेज भन्ने ठाउँमा पढ्न पायौँ। त्यहाँ चाहिँ मैले आर्टसम्म पढेर म बोइजमा भर्ती भएँ, फेरि म आर्मीमा गएर त्यहाँ गएर फेरि हाई स्कुल मैले पास गरेँ। त्यो तरिकाले चाहिँ मेरो बाल्यकाल बित्यो भनौँ।
तपाईँको घर अहिले बुटौल अनि तपाईँको पुर्ख्यौली घर चाहिँ बागलुङ?
हजुर, बागलुङ आडस्थान बलेवाचौर 14 हो, हाल चाहिँ बुटौल 11 भुवन सिंह मार्ग मा बस्छु म।
एउटा बागलुङमा जन्मेको मान्छे अन्टार्कटिकामा पुगेला, त्यो पनि नेपालकै पहिलो एउटा नेपाली भएर पुगेला, नेपालको माटो त्यहाँ लगिएला भन्ने कल्पना त्यतिखेर हुन्थ्यो कि हुँदैन थियो?
त्यस्तो केही थिएन, मलाई त केही थाहा थिएन एन्टार्क्टिका, होइन। तर जब यस विषयमा हल्का कसैले भनेपछि सुनेपछि एउटा युनिटमा यस्तो सर्कुलेसन लेटर आयो कि कोही कोही यो मापदण्ड पुरा भएको मान्छे चाहिँ एन्टार्क्टिकाको लागि अप्लाई गर्न सक्छ एज ए टेक्निसियन भनेपछि, त्यो मापदण्डमा पुग्यो भने मैले पनि त्यसको लागि होइन भोलिन्टरी एउटा निवेदन दिएँ। त्यसपछि एउटा छनौट प्रक्रिया हुन्छ, त्यसबाट पास हुँदै 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 अब हाम्रो तिनवटा इन्जिनियर ग्रुप छ, बङ्गाल, मेड्रास, बम्बई, म चाहिँ बङ्गाल इन्जिनियरको हो। त्यसको मार्फत मैले अब सबै आफ्नो जो पनि मापदण्डहरू छ त्यो पास गरेर जम्मा तिनवटै इन्जिनियर ग्रुपबाट एकजनाको छनौट हुने हो त्यसमा। त्यसमा लक्कीले मेरो नम्बर पर्यो।
त्यसमा जाने प्रक्रियाहरू त अब लामै हुन्छ होला, त्यो थाहा पाएपछि त तपाईँले एप्लाई गर्नुभयो, छनौट हुनुभयो, जानुभयो, होइन? त्योभन्दा अगाडि चाहिँ यसरी जान पाइन्छ, यस्तो छ, यसरी खुल्यो भन्ने कुराहरू चाहिँ कसरी थाहा पाउनुभयो?
यस्तो छ जानुकै, एकजना हाम्रो अफिसरले चाहिँ एन्टार्क्टिकाको विषयमा जानकार रहेछ उहाँलाई, उहाँले एकदम हाम्रो युनिटमा एउटा लेक्चर गर्नुभयो, यस्तो यस्तो ठाउँ छ, त्यहाँ हाम्रो इन्जिनियर्स पनि जानु सक्छ भन्ने कुरा गर्दा हामी नै अचम्म पऱ्यो, त्यस्तो ठाउँमा रहेछ है, हामी पनि जानु पाए हुँदो जस्तो मनमा आउँछ नि केही नसके पनि। तर पछि चाहिँ अब एउटा मौका लाग्यो मलाई पनि, एउटा लेटर हेरेपछि अब मैले निवेदन दिएँ, होइन, अब मेरो छनौट भयो। अब पहिला चाहिँ एक्चुअली एन्टार्क्टिका भन्ने कुन चराको नाम त्यो थाहा पनि थिएन, अब छनौट भएपछि बल्ल त्यहाँको के कस्तो तरिकाले हामीले काम गर्नुपर्ने, के आफ्नो जिम्मेवारी हो, त्यो विभिन्न कुराहरू अब छनौट भएपछि बल्ल थाहा भयो। छनौट हुँदाखेरि जस्तो अब तपाईँको मेडिकल फिजिकली भयङ्कर फिट भएको मान्छे चाहिन्छ, कहिले बिमार नभएको, अगाडि बिमार नहुने, होइन, त्यस प्रकारको आफ्नो स्वच्छ छवि भएको भन्छन् नि, एनुअल करेक्टर रिपोर्ट एकदम राम्रो भएको त्यस्तो मान्छेलाई, उनीहरूले आफ्नो टेक्निकल ह्यान्ड पनि राम्रो भएको, कोही रिपोर्टहरू खराब नभएको, सबैसित मिलेर काम गर्न सक्ने, आफ्नो काममा आफ्नो ट्रेड वर्कमा एकदम पर्फेक्ट भएको त्यस्तो मान्छेलाई उनीहरूले छनौट गर्छ।
छनौट त हुनुभयो र अन्टार्कटिकाको बारेमा सबै कुराहरू थाहा भइसकेपछि जाउँ कि नजाउँ यस्तो जोखिमपूर्ण ठाउँमा भन्ने जस्तो फिलिङ्स चाहिँ आयो कि आएन?
यसो छ, अब त्यो त एडभेन्चर लाइफ होइन, साहसिक अभियान हो, त्यसमा देखाउँछन् मान्छेहरूले त्यो क्लिप्सहरू, पहिला मान्छेहरू डराएर कमजोर दिल हुने मान्छे नजाओस् भनेर त्यो एन्टार्क्टिकामा के के त्यो फ्रोस्टबाइट भएर नाकहरू, खुट्टा, आँखा, कानहरू झरेको, एकदम सुन्निएको, फुल्लिएको, त्यस्तो धेरै देखाउँछन् गरे। तर मैले त्यो चाहिँ जेसुकै होस् म चाहिँ एकपालि मलाई यो एडभेन्चर लाइफ मनपर्छ म जाने हो भनेर नै मैले त्यो क्लिप्सहरू हेरे पनि मैले म जाने भनेरै सहमति जनाएको थिएँ।
यस्तो चुनौतीपूर्ण र जोखिमहरूले भरिएको यात्राको तयको लागि चाहिँ कति जति समय लागेको थियो?
यसो छ जानेको चाहिँ, यसमा चाहिँ हाम्रो गोवा, मार्मा गोवा भन्छ, जो भास्को डिगामाले पत्ता गरेको ठाउँ, त्यहाँ गोवाबाट हजुरको राम्रो वेदर छ भने हामी 23-24 दिनमा ठ्याक्कै एन्टार्क्टिका पुगिन्छ, होइन, एक महिनाको पिरियड भनौँ लगभग। त त्यसमा चाहिँ अब गोवाबाट सुरु भएपछि मरिससमा अलिकति रोकिन्छ त्यहाँपछि सिधै हामी कहीँ रोकिँदैन बिचबिचमा सानसानो आइल्यान्डहरू हुँदो रहेछ हाम्रो नेपालको जस्तो हरियो है त्यो देख्दा यसो यहाँ पनि याद आउने तर धेरै जस्तो अब त्यहाँ मडगास्कर के आउँदो रहेछ यता पर्छ भनेर क्याप्टनहरूले भन्थ्यो सिपको तर हामी कहीँ नै पस्दैनौँ सिधै एन्टार्क्टिका 24-25 दिनमा उहाँ पुगेपछि सिपलाई उनीहरूले एक जग्गा अलि राम्रो ठाउँमा बर्थ गरिदिन्छ बाँधेर राखेपछि त्यहाँदेखि त्यहाँ भएको सबै सामानहरू तल राख्ने चारवटा हेलिकप्टरहरू लगाएको हुन्छ त्यो हेलिकप्टरको मार्फत जो पनि बहुमूल्य सामान खाने पिने मेडिसिन सबै हामीले स्टेसनमा पुर्याउने गर्छौँ
हेलिकप्टर चाहिँ यहीँबाट लग्नु
हजुर चारवटा हेलिकप्टर त्यही जहाजको होल्डको भित्र राखेर बहुत ठुलो सिप हुन्छ त्यसमा हेर्नुहोस् त्यो गाडीहरू हाम्रो कन्स्ट्रक्सनको सामान जहाज हाम्रो सामान सबै राखेर पनि वेट नपुगेर त्यसमा पानी हालेर बल्ल त्यतिले लान्छ स्विडिसको सिप थियो
तपाईँहरू कतिजना सहभागी हुनुहुन्थ्यो
हामी एक्चुअली समर र विन्टर टिम भन्छ जानुको चाहिँ त्यसमा छ महिनामा जानेलाई समर टिम भन्छ छ महिना अँधेरोमा जानेलाई विन्टर टिम भन्छ गरे होइन त्यसमा चाहिँ जान चाहिँ एकैचोटि सबै जाने 65-70 जति हुन्छन् त्यो दिनमै हुन्छ धेरै वैज्ञानिक अनुसन्धानहरू सबै दिउँसोमा हुन्छ र जो हामी 25 स्पेसियली सिलेक्ट भएको मान्छेहरू चाहिँ हुँ बस्ने हो ताकि अरू अनुसन्धानमा वैज्ञानिकहरूलाई हेल्प गर्ने त्यो स्टेसनलाई मेन्टेन गर्ने त्यहाँ जेनेरेटर छ गाडीहरू छ होइन सबै कुरा व्यवस्थापन गर्ने चाहिँ हामी प्राविधिकहरूको काम हुन्छ
झरिसके पछाडि अब खाने बस्ने सबै प्रबन्ध मिलाउनु पर्यो अब त्यस्तो हिउँले हिउँले ढाकेको ठाउँ चिसो ठाउँमा त्यसको व्यवस्थापन चाहिँ कसरी गर्नुभएको थियो
त्यसमा कस्तो छ भने जानुका चाहिँ त्यो सबै व्यवस्था डिपार्टमेन्ट अफ ओसन डेभलपमेन्ट भन्ने एउटा संस्था छ जसले यो एन्टार्क्टिका एक्सपेडिसनलाई स्पोन्सर गर्छ तिनीहरूले चाहिँ हामीलाई खानापिनाको सबै व्यवस्था यहीँबाट मिलाइदिएको हुन्छ लगाउने लुगाहरू पोलार ड्रेस जो ध्रुवीय प्रदेशमा हामीले लगाउँछौँ त्यो सबै लुगाहरू पनि त्यहीँ सिपमै पाउँछ पछि हामी फर्केर आउँदा त्यही सिपमै हामीले डिपोजिट गरिदिन्छौँ त्यो गभर्मेन्टको प्रोपर्टी हुन्छ त्यो हामीलाई त्यो कुराको खासै केही प्रब्लम हुँदैन
सबैजना सँगै बस्ने हो
हजुर त्यो अब सँगै बस्नुको सेन्स अब तपाईँको 6 महिना अझ त मेक्सिमम कामै हुन्छ होइन 15-17 कामै गर्नुपर्ने हुन्छ हेर्नुहोस् अब त्यहाँ नुहाउने धुने पनि टाइम हुँदैन किनभने हामीलाई एउटा टास्क दिएको हुन्छ गभर्मेन्टले त्यो हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ त्यसो हुँदाखेरि चाहिँ अब त्यहाँ कुनै किसिमको त्यस्तो समस्या लाग्दैन हामी त्यति ठुलो देशबाट अब होइन सिलेक्टेड भएर थोरै मान्छे गएको जति काम गरे पनि अब होइन त्यो थकाउट महसुस चाहिँ भएन मलाई त्यति जस्तो
तपाईँहरू उज्यालो समयमा जानुभएको थियो कि अँध्यारो समयमा
ए यस्तो छ म 2043 छ महिना उज्यालो पिरियडमा गएँ समर टिम भन्छ 6 भारतीयको वैज्ञानिक अभियान दलमा त्यसमा उज्यालोमा गयौँ अब हामी नोभेम्बरको 27 त्यहाँबाट यात्रा सुरु भयो डिसेम्बरको 23-24 हामी एन्टार्क्टिका पुगिहाल्यौँ त्यहाँ छर्लङ्गै घाम माथि लागिसकेको थियो बट कन्टिन्यू घाम गऱ्यो फरवरीको लास्ट विकमा चाहिँ हामी त्यहाँबाट हिँडिहाल्यौँ किनभने न त त्यो समुद्र फेरि फ्रोजन हुन थाल्छ जम्यो भने सिप त्यहीँ फसिहाल्छ त्यसले 3 मिटरसम्म मोटर लेयरलाई काट्नु सक्छ अन्यथा हामी त्यहीँ फस्छौँ भनेर हामी त्यो फरवरीको लास्टमा त्यहाँबाट हिँडेर मार्चको 27-28 हामी गोवामा आइपुग्यौँ
अब तपाईँहरू त नेपाल भारत जस्तो देशमा अब राति सुत्ने दिउँसो उठ्ने काम गर्ने एउटा छुट्टै खालको दिनचर्या हुन्छ त्यहाँ अब 6 महिनासम्म उज्यालो मात्रै हुँदाखेरि सुत्दा निन्द्रा लाग्थ्यो कि लाग्दैन थियो काम कतिखेर गर्नुहुन्थ्यो त्यसको रुटिन चाहिँ कसरी मिलाउनुहुन्थ्यो
यस्तो छ जानुकाजी अब त्यसमा अब सुत्ने भन्ने कुरा 6 महिना उज्यालोमा त अलिक कमै सोचे हुन्छ जति बेला टाइम लाग्छ यसो सुत्ने हो त्यो बाहिर त घाम लागै हुन्छ होइन अवस्था हुँदैन गरे यसो कालो पर्दा लगाउने सिसामा यसो 2-4 आराम गर्न मिल्छ 6 महिना अँध्यारोमा चाहिँ बरु अलिकति समस्या हुन्छ त हामीले घडीले हामीले बिहान बेलुकी दिउँसो सम्झिने हेर्नुहोस् अब उहाँ त अब बिहान सूर्य उदय होला र अब उठौँला नास्ता पानी गराउँला त्यो सिस्टम छैन हेर्नुहोस् घडीले तपाईँले बिहानको अब 6 भने उठ्यो आफ्नो नास्ता पानी खायो आफ्नो जो पनि रुटिनको काम छ त्यो गर्यो फेरि बेलुका पनि हामीले अब जो पनि आफ्नो दिउँसोको काम गरिसकेपछि साँझ चाहिँ ल अब 8 सुत्ने हो भन्ने अनि त्यहाँबाट अब सुत्ने अब त्यहाँ अँधेरको अँधेरै हुन्छ त्यो घडीले हामीले बिहान बेलुकी दिउँसो सम्झिने हो
रातिको समयमा पनि
त्यही हो
तापक्रम चाहिँ एकै खालको हुन्छ होइन चिसोको चिसो मात्रै
चिसो हजुरको 6 महिना उज्यालोमा चाहिँ -29°C हुँदो रहेछ त्यहाँ अँधेरोमा 6 महिना अँधेरोमा चाहिँ -70°C हुन्थ्यो त्यो मैत्री भन्ने एउटा भारतको स्टेसन छ त्यसमा मैले त्यही नै हो काम गरेको.
हजुर, तपाईँ दुई पटक जानुभयो त्यहाँ, केही फरक पाउनुभयो पहिलोचोटि जाँदा र दोस्रोचोटि जाँदाखेरि?
त्यहाँ चाहिँ हजुरको पहिलो पटक जाँदाखेरि त अब उज्यालोमा गइयो, काम मात्रै गरियो, होइन, जति पनि टास्क थियो केही त्यहाँको विषयमा धेरै जानकारी लिनु पाइएन. दोस्रो पटक चाहिँ अब छ महिना नयाँ त्यो समरको टिम फर्केर आएपछि हामी मात्रै 25 जनाको टिम थियो त्यहाँ बस्ने. त्यति बेला बल्ल हामीले जर्मनको रसियाको स्टेसनतिर नि गइयो, एन्टार्क्टिकामा के विषयमा अनुसन्धान हुँदो रहेछ, वैज्ञानिकहरूले के कुराको पत्ता लगाएका छन्, हाम्रो अन्टार्क्टिकामा अरू स्टेसनमा जाँदा के गर्नु पर्दो रहेछ, के रहेछ त्यहाँको वातावरण, बल्ल हल्का फुल्का बुझियो भनौँ न.
तपाईँहरू पनि भारतीय वैज्ञानिक दल मार्फत जानुभएको थियो छनौट भएर, होइन, अनुसन्धान अध्ययनकै लागि भनेर जानुभएको थियो. तपाईँहरूले पहिला सुनेको देखेको अन्टार्कटिका र तपाईँहरू त्यहीँ गएर अनुसन्धान गरेपछिकोमा चाहिँ केही फरक पाउनुभयो कि अथवा उस्तै रहेछ?
प्र्याक्टिकली त ग्राउन्डमा फरक परेकै हुन्छ, होइन. जस्तो हामीले त्यहाँ विभिन्न किसिमका जो पनि स्याम्पल कलेक्सन गरेर त्यहाँ कोही कुराको एनालाइसिस हुन सक्दैन, सबै इन्डियामा लिएर आउने भावा भन्ने उनीहरूको रिसर्च स्टेसन छ, त्यहाँ आएर बल्ल त्यसको साइन्टिफिक त्यसको तत्त्वहरूको बल्ल थाहा लाग्छ वैज्ञानिकहरूले नि. जस्तो मौसम वैज्ञानिकहरूले भने चाहिँ हामीले नै मद्दत गरिन्छ, उनीहरूले त्यो एउटा ठुलो ब्यालुनहरूमा तल इन्स्ट्रुमेन्टहरू बाँधेर माथि छोडिदिन्छ, होइन, त्यसबाट कुन हाइटमा कस्तो वेदर छ, जस्तो एन्टार्क्टिकामा ओजोन होल छ नि किन भइरहेछ, त्यसलाई कसरी कम गर्ने, त्यो विषयमा अनुसन्धान भइरहेको छ. जस्तो 27 देश छन् जो थ्रु आउट विन्टर र समरमा त्यहाँ बस्छन्, तिनीहरूको हाम्रोमा डाटाहरू एक्सचेन्ज हुन्छ, त्यहाँबाट सबैको मिल्नु पर्यो, होइन, आपसमा आउन जान सकिन्छ, कसैको स्टेसनमा केही मनाइ छैन, कहीँ दैलो लगाएको हुँदैन, त्यहाँ सबैको रुमहरू सब खुल्लै हुन्छ. दैलो भयो भने त्यहाँ त्यो चिटकिनीहरू केही पनि हुँदैन, कहीँ इनकेस केही हेजार्ड भयो भने मान्छे फस्छ नि. त्यसो हुँदाखेरि त्यहाँ चाहिँ जुन स्टेसनमा गए पनि बीचबीचमा सानसानो हट बनाइदिएको छ, ताकि केही प्रब्लम भयो भने हजुरले त्यो ठाउँमा चाहिँ एक दुईवटा स्लिपिङ ब्याग, म्याट्रेस, सुत्ने गद्दा, खाने एक दुईवटा दबाई त्यहाँ राखिदिएको हुन्छ. त्यो हामीले कहीँ इमर्जेन्सीमा त्यस्तोमा फस्यौँ भने त्यो भित्र गएर नै आफूलाई सुरक्षित राख्न सकिन्छ.
तपाईँ दोस्रो पटक पनि लामै समय त्यहाँ बस्नुभयो, होइन, त्यस्तो निर्जीव ठाउँ, अत्यन्तै चिसो अनि कठिन ठाउँमा चाहिँ आफूलाई अनुकूलन बनाउनलाई कतिको चुनौती हुँदो रहेछ त्यो चाहिँ?
यस्तो छ जानुकाजी, मनलाई डरो बनाउनु पर्यो कि. अब बाहिर त अथाह चिसो छ, होइन, मान्छे हो, अब प्राकृतिकले त हामीलाई च्यालेन्ज गर्न सकिँदैन, होइन. यो अब हामीलाई त्यही भनिरहेको छ त्यहाँको लिडरहरूले, हामी यति ठुलो इन्डियाको अरबौँ जनसङ्ख्या मध्येबाट 25 आएका छौँ, हामीले जो पनि टास्क छ त्यसलाई कम्प्लिट गर्ने, हामीले हिम्मत हार्ने होइन भन्ने कुरा पनि गरेर मान्छेलाई यसो बुस्ट गरिराखेका हुन्छन्. आफूलाई पनि थाहा हुन्छ, होइन, अब त्यहाँ अरू विकल्प पनि छैन, हेर्नुहोस्, नफर्केर आउन सकिन्छ, अब कता हो कता संसारको जो अन्तिम कुनामा. ठिकै छ, अब त्यहाँ अब हामीले त्यस्तो कुनै किसिमको मनमा त्यस्तो किन यस्तो ठाउँमा आएछु भन्ने कुनै त्यस्तो अफसोस चाहिँ थिएन.
त्यो अन्तिममा फर्किन्जेलसम्म पनि समुद्रहरू सबै जम्ने हो कि अथवा के हुन्छ कि, फर्किन पाइन्छ कि पाइँदैन भन्ने त्यो खालको डर चाहिँ हुन्थ्यो होला.
यसो छ, त्यहाँ चाहिँ अब हजुरको उनीहरूले सिस्टम छ त्यहाँ पनि, त्यो 6 अब अक्टोबरबाट त्यहाँ हजुरको लगभग समर यसो घाम झुल्किन सुरु हुन्छ, त्यसपछि चाहिँ हामी नोभेम्बरमा यहाँबाट हिँड्छौँ लास्टमा, डिसेम्बरमा पुरा एकदम छलङ उज्यालो भइसकेको हुनाले अब फर्किने पनि हामीले त्यही मेलामै, अर्को साल हाम्रो जहाज आयो भने पनि हामीले फर्किने चाहिँ त्यही फरवरीको लास्टमा. त्यसो हुँदाखेरि अब त्यो सबै स्विडिसहरू नर्वेको सिपको क्याप्टनहरू उनीहरूले मिलाएका हुन्छन्, त्यसमा त त्यस्तो केही समस्या हुँदैन.
तपाईँहरू त्यहाँ रहँदाखेरि बिर्सिनै नसक्ने त्यस्तो केही घटनाहरू भएका थिए?
मैले भन्दा एकजना पहिला एउटा हाम्रो एक्सपेडिसनमा 4 वैज्ञानिकहरू त्यहाँ मरेको थिए, होइन, त्यो अलिकति नै गल्ती गऱ्यो भने त्यहाँ कुनै एक्सक्युसेस हुँदैन गरे, होइन. एउटा हेलिकप्टर पनि त्यो टेक अफ गर्ने बेलामा यसो उड्ने बेलामा त्यो हावा चल्दाखेरि त्यो क्रेनको बुममा टच भएर स्याट्ट घोप्टो परेको थियो, होइन, मान्छेलाई त हामीले रेस्क्यु गरेर निकालिहाल्यौँ, त्यो हेलिकप्टर चाहिँ तल गयो. त्यस्तो नै हुन्छ, होइन, अब एकदमै एडभेन्चर भनेपछि त खतरै हुन्छ. हेर्नुहोस्, जस्तो मैले पनि अब त्यहाँ कहिले कसो अब बाहिर निस्क्यो भने हेर्नुहोस् ब्लिजार्ड भन्ने हिउँसितको हुरी चल्छ, त्यो चल्यो भने 200-300 किलोमिटरको रफ्तारले चल्छ, बहुत हेभी हुन्छ, मान्छेलाई उडाइदिन्छ. त्यस्तो हुरी चल्दाखेरि चाहिँ कुनै अब्जेक्टलाई समातेर बस्ने हो, ताकि जति बेला त्यो 1-2 घन्टासम्म आफ्नो शरीरको अम्लाहरू टाउको हल्लाउने, आफूलाई वार्म अप राख्ने, टाउको भरि हिउँ भरियो भने यसो टाउको हल्लायो भने त खसिहाल्छ, होइन, अब त्यति बेला चाहिँ त्यसरी आफ्नो आफूलाई सर्भाइभ गर्ने, अलिकति त्यो ब्लिजार्ड भन्ने हिउँसितको हुरी कम भयो भने फेरि आफ्नो स्टेसनमा जाने.
त्यहाँ रुगा लाग्ने, चिसो लाग्ने त्यस्तो सम्भावना कतिको हुन्थ्यो?
यस्तो छ झन् त्यहाँ अब ब्याक्टेरिया केही पनि छैन अब चिसो छ होइन बरु अलि हामलहरू भएको असर लागिरहेको छ त्यहाँ चाहिँ कहिले केही एक दिन पनि त्यस्तो बिसन्चो भन्ने केही कुरै भएन किनभने पानी पनि शुद्ध छ हेर्नुहोस् त्यो छ महिना उज्यालोमा हिउँ पग्लेर आएर सानसानो लेक भनेको छ प्रियदर्शनी लेक छ इन्दिरा गान्धीको नाममा एउटा लेक राखेका छन् त्यसमा चाहिँ अब माथि 3 मिटरसम्म हिउँ जमेको हुन्छ तल चाहिँ पानी हुन्छ सो हामीले सबमर्सिबल पम्पले त्यो पानी आफ्नो स्टेसनमा ल्याउँछौँ त्यही शुद्ध पानी खाने हो
त्यो भएर प्रदूषण चाहिँ एकदमै कम भयो
एकदम त्यहाँ त अब फोहोर गर्नै पाइँदैन हेर्नुहोस् आफूले गरेको दिसा पिसाबले नै त्यसलाई जलाएर खरानी बनाएर फर्काएर ल्याउने हो डब्बा सिसा तिनीहरूलाई पनि एकदम एकदम कम्प्याक्ट गरेर लिएर आउने आउँदा सीमा ड्रप गरिदिन्छ त्यहाँ फोहोर भन्ने छँदै छैन हेर्नुहोस् अत्यन्तै स्वच्छ स्वर्गलोक जस्तै छ
अब नेपालमा पनि धेरै हिमालहरू छन् हिउँ पर्ने ठाउँहरू छन् त्यहाँ चाहिँ एकदमै फोहोर भयो भन्ने कुराहरू पनि आइरहेछ तर अन्टार्कटिकामा चाहिँ मान्छेले व्यवस्थापन गरेर फर्काउन पनि सकियो नि त नेपालमा पनि त्यस्तो केही गर्न सम्भव देख्नुहुन्छ
एकदम महत्त्वपूर्ण क्वेसन सोध्नुभयो जानुकाजी यसमा के छ भने मैले नेपालको लागि केही नभए पनि मैले नेपालको माटो उहाँ चढाएँ पैसा चढाएँ टोपी झण्डा चढाए पनि आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने मनमा थियो त्यो चाहिँ जस्तो एभरेस्टमा हाम्रो दुनियाँभरको फोहोर छ भन्छन् नि अब मान्छे यति मान्छे चढ्छन् त्यहाँ अब दिसा पिसाब गऱ्यो भने फोहोर हुन्छ त्यसलाई चाहिँ एउटा दिशालाई चाहिँ जलाएर खरानी बनाउने सिस्टम पनि छ क्या हेर्नुहोस् त्यो अलिकति प्रविधि अलिक महँगो छ तर हामीले त्यो प्रविधिले यहाँ मैले गर्न सक्ने थिएँ मलाई रोनास्टमा लगिदिएको पनि हो हाम्रो बुवा हुनुहुन्थ्यो ओङ्कार प्रसाद गौचन बाबुलुङको रापम छ त उहाँले तर त्यो रोनास्टको जो हाकिम हुनुहुन्थ्यो उहाँहरूले मलाई खासै ठुलो केही रिस्पोन्स दिनुभएन कि तपाईँले यस्तो काम छ तपाईँले गर्न सक्नुहुन्छ तपाईँलाई के हामीले गर्न सकिन्छ भन्ने कुरा केही नै भएन हेर्नुहोस् परिचय सामान्य भयो ल बधाई छ भन्नुभयो मैले आफ्नो अब एड्रेसहरू दिएर छोडेँ तर मसित सम्पर्क पनि भएन तर त्यो मैले गर्न सक्ने काम हो त्यो अब मैले मौका पाएन यो सानो काम होइन हेर्नुहोस् बहुत खर्चालो काम हो अब कुनै अब पर्वतारोहणको त्यो त्यसको एसोसिएसन या गभर्मेन्टले चलाउने भने अब त्यो गर्न सकिन्थ्यो होला
नेपाल सरकारले पनि चाह्यो भने अब पनि गर्न सकिने अवस्था त छ नि होइन
एक्ज्याक्टली त्यो गर्नुपर्छ हेर्नुहोस् अब हामीलाई नेपाललाई चिन्ने नै माउन्ट एभरेस्ट गौतम बुद्धको जन्मभूमि भनेर चिन्छन् होइन त्यो ठाउँ त अब मान्छे $50,000 रोयल्टी तिरेर जान्छन् हेर्नुहोस् पैसा त होला अब त्यो अब के सिस्टम छ मैले धेरै त थाहा छैन अब त्यस्तो मौका लाग्यो भने अझै पनि होइन त्यो विषयमा हामीले सरसल्लाह के सहयोग गर्न सकिन्छ म चाहिँ आफ्नो देशको लागि त्यो गर्न चाहिँ एकदम मनमा छ तयार पनि छु
अब फेरि अलिकति व्यक्तिगत कुराकानीलाई नै जोडौँ होइन तपाईँ जब अन्टार्कटिकामा पहिलोपटक पाइला टेक्नुभयो र त्यति बेला चाहिँ तपाईँलाई म नेपालकै सबैभन्दा पहिला अन्टार्कटिकामा पाइला टेक्ने नेपाली हुँदैछु भन्ने एउटा थाहा भएको बेलामा अनुभूति चाहिँ कस्तो भएको थियो
यस्तो छ जानुकाजी म एन्टार्क्टिका जाँदा म पहिलो नेपाली भन्ने त थाहा नै थिएन हेर्नुहोस् म त त्यो एक्सपिडिसनमा गएर त्यो एक्सपिडिसनमा कसरी सक्सेस गर्ने त्यही मेरो दिमागमा थियो अब मलाई के थाहा त्यो भन्दा मभन्दा पहिला नै कोही गएको हुनसक्छ होइन सो म सिलेक्सन भएर गयो अब मैले आफूले बुझेँ अनुसार आफ्नो नेपालको माटो पैसा होइन टोपी झन्डा लगेर मैले चढाएँ तर म फेरि उहाँबाट फर्केर आएपछि हाम्रो ओमकार प्रसाद गौचन जो रापम छ उहाँले चाहिँ एसेम्ब्लीमै भनिदिएर हाम्रो नेपालको एकजना एन्टार्क्टिका पुग्यो भनेपछि बल्ल त्यहाँ अब क्ल्यापिङ पनि भयो उनीहरूले खोज्यो होइन मलाई लगेर बल्ल थाहा भयो हजुर त्यो पनि थाहा भएन गोर्खापत्रमा गएपछि उहाँ चाहिँ एन्टार्क्टिका जाने यस्तो नेपालले योभन्दा पहिला कोही गएको छ भनेर हेर्दाखेरि उहाँहरूले अब जो इन्डियन आर्मी ब्रिटिस आर्मी अरू कोही संस्थाबाट गएको छ कि त्यस्तो रेकर्ड हेरेपछि कहीँ पनि कोही गएर हुन्छ र बल्ल मलाई एनाउन्स गरिदियो कि फर्स्ट नेपाली
त्यति बेला चाहिँ कस्तो लाग्यो
बहुत खुसी भयो गोर्खापत्रमा फर्स्ट दिनमा आएको थियो होइन कि एन्टार्क्टिकमा म पाइलटिङ नै पहिलो नेपाली भुवन सिंह विश्वकर्मा बागलुङ बलेवा चौर भनेर त्यो त अब नेपालभरिको जो गोर्खापत्र पढ्नेहरूले सबैले थाहा पायो होला त्यति बेला निर साजी हुनुहुन्छ त्यहाँ नेपाल टेलिभिजनमा त्यहाँ पनि एउटा इन्टरभ्यू भयो होइन फेरि रेडियो नेपाल रेडियोमा नै भयो फेरि बिबिसीले भन्यो त्यसरी अलिकति त्यति बेला अहिले जस्तो अब मिडिया यति प्रशस्त थिएन हेर्नुहोस् अब जो सहरी क्षेत्रमा बस्नेहरूले सुन्यो होलान् अब बुझे होलान् तर सबैलाई थाहा थिएन अहिले जस्तो अब यहाँ आइयो होइन यो त आजकल त सब अनलाइन मिडियाको त धेरै ऊ छ अहिले धेरै मान्छेलाई थाहा होला जस्तो लाग्छ
जब त्यहाँ पाइला टेक्नुभयो त्यसपछि नेपाल फर्केर आउनुभयो तपाईँको व्यक्तिगत र सामाजिक भूमिकामा चाहिँ के फरक पाउनुभयो त्यसपछि चाहिँ
यसो रहेछ मेरो परिचय दिएपछि मान्छेले अलिकति त बुझेकोले त सम्मान गर्छन् नि होइन जस्तो बुटोल्नु भने जहाँ म बसेछु अब त्यहाँ चाहिँ अब एकदम विकट जस्तो ठाउँ थियो एकदमै दुईवटा खोलाको बिचमा त्यहाँ विकास होला जस्तो पनि थिएन अब मेसर नगरपालिका बुटोलमा मेरो परिचय भएपछि उहाँहरू हो दाई तपाईँ यस्तो मान्छे हाम्रो बुटोलमा हुनुहुन्न रहेछ हामीले के गर्नु पर्यो तपाईँको नाम त हामीले लोकसेवामा रटेको भनेपछि उहाँहरूले चाहिँ इन्जिनियर पठाएर त्यो बाटोको नापतोल गरेर ठुलो सहयोग गर्नुभयो कमसेकम 1.5 करोड जति उहाँहरूले दिनुभयो 1.5 करोड हामीले उठाएर 3 करोडमा त्यो 2 किलोमिटरभन्दा धेरै लामो बाटो हामीले मेरै नाममा मेरै अध्यक्षतामा त्यो बुटोल कालिका नगरमा भुवन सिंह मार्ग बनाइदियो यति मतलब हुँदो रहेछ हेर्नुहोस् अफिसमा जाउँ कहीँ जाउँ यसो परिचय भयो भने 2 दिन लाग्ने काम 2-3 घन्टामै भइहाल्छ हेर्नुहोस् अथवा यस्तो मान्छे आएछ गरिदिउँ भन्ने हुँदो रहेछ नि त चिनेको मान्छेहरूले अलिक बुझेकोले चाहिँ रिस्पेक्ट गर्छन्
खुसी प्रतिक्रिया पनि फरक खालको आउँछ होला
एक्ज्याक्टली पहिलाभन्दा पहिला त के परिचय थियो म जस्तो आर्मीमा त लाखौँ लाख मान्छे भर्ती भएको छन् गएका छन् तर अब यो नेपालको यस्तो मान्छे हो भनेपछि मान्छेको अलिकति व्यवहार बोलीचालीमा त फरक भइहाल्छ
आर्मीमा चाहिँ कति सालतिर भर्ती हुनुभएको थियो तपाईँ
1973 हो 2000 म पेन्सन आएको ट्याक्कै 2000 अप्रेलमा 28 वर्ष नोकरी गरेर फौजको सुब्दारेङमा पेन्सन आएको
तपाईँ जस्तो व्यक्तिहरूलाई नेपालमा चाहिँ राज्यले सदुपयोग गर्नको लागि र क्षमतालाई चाहिँ नेपालमै प्रयोग गर्नको लागि चाहिँ नेपाल सरकारले चाहिँ कस्तो खालको पहल गर्नु पर्ला भन्ने लाग्छ यहाँलाई
खै जानुको चाहिँ मैले विषयमा के भन्न सक्छु र अब मैले अब रोनास्टमा गएर मलाई खासै उनीहरूले रिस्पोन्स गरेनन् होइन राज्यले पनि एउटा कुरा मैले गुनासो गरेको होइन मैले वीरेन्द्र सरकारबाट प्रसिद्ध प्रबल गोर्खा त छुन पाएँ होइन तर नेपाल सरकारबाट मैले कुनै किसिमको सुविधा केही पाएको पनि छैन अहिलेसम्म जस्तो इन्डियाबाट जो पनि राज्य सरकारले जो विभिन्न पन्जाब बङ्गाल महाराष्ट्रका जो पहिलोपटक एन्टार्क्टिका गएको थियो तिनीहरूलाई क्यास एवार्ड जमिनहरू रिटायर भएपछि नि जब दिने जो पहिलोपटक गएकोलाई त्यस्तो गरेँ मेरो पनि नाम गएको थियो म किनकि गोरखपुरमा भर्ती भएको युपी उत्तर प्रदेशबाट तर उनीहरूले मलाई लास्टमा किन रिजेक्ट गरिदियो भने मेरो बागलुङ बलियाचौरको एड्रेस थियो नेपालको मलाई अब नेपालमा होइन अब कतिले भन्छन् तपाईँलाई त केही न केही हुनुपर्ने तपाईँले यति ठुलो काम गरेको नेपालमा भन्छन् अब त्यो चाहिँ मैले अब कसलाई कसरी भन्ने होइन जानकारी त भन्न अप्ठ्यारो नै हुन्छ ठिकै छ अब परिचय भयो साथीहरूसित माया पाएको छु यही नै मेरो लागि ठुलो अब यसो छ अब मैले मेरो अनुभव एन्टार्क्टिका एक्सपेडिसनको हो जस्तो मैले अब हाम्रो नेपालबाट पनि भोलि कुनै एक्सपेडिसन एन्टार्क्टिकातिर जाने सम्भावना नि त हुनसक्छ मिलेर होइन अहिले जस्तो हामीले उपग्रहहरू छोडिरहेको छौँ मिलेर त्यस्तै एन्टार्क्टिकामा खोजको लागि नि हाम्रो नेपालबाट पनि कुनै दिन जान सक्छ भने मैले अब एउटा यात्रा संस्मरण भन्ने नि लेख्दैछु एन्टार्क्टिकाको विषयमा र मेरो आफ्नो अनुभवले मैले अब त्यस्तो म बाँचुन्जेरी त्यस्तो नेपालबाट कुनै एक्सपेडिसन अभियान दल एन्टार्क्टिका गयो भने उनीहरूलाई मैले आफूले जानेको बुझेको ज्ञान त्यो अनुभव म उहाँहरूलाई पुरा दिन सक्छु
हामी कुराकानीको पनि लगभग अन्तिमतिर छौँ
हजुर
अब आगामी दिनहरूमा चाहिँ केही गर्ने विचारमा हुनुहुन्छ कि
यो सबै उमेरमै गर्ने हो हेर्नुहोस् जानुकाजी हो त उमेरले पनि डाँडा काटिसक्यो तर दिमाग अब मान्छेको होइन अब गर्न सकिन्छ जति नै हाम्रो युवा भाइ बहिनीहरू जो ऊर्जाशील छन् उनीहरू मेरो यही आग्रह छ हेर्नुहोस् म पनि गाउँमा एउटा एकदम साधारण गरिब परिवारमा खाली खुट्टा स्कुल पढेको मान्छे एउटा भारतको वैज्ञानिक अभियान दलमा 2-2 पटक छनौट भएर जान मौका लाग्यो होइन त नसकिने केही पनि छैन जो पनि हाम्रो युवा भाइ बहिनीहरूलाई मेरो यही सल्लाह छ उहाँहरूले आफ्नो देशको लागि आफ्नो टोल समाज राष्ट्रको लागि के गर्न सकिन्छ भने चाहिँ त्यसमा उहाँहरू पछि पर्नुहुन्न सरकारले दिएन गर्न त्यो भन्ने कुरा अब त्यो गुनासा मात्रै हुन् आफूले अलिकति होइन अग्रसर भएर केही गरेपछि अवश्य पनि त्यसमा सबैको साथ पाइन्छ जस्तो लाग्छ मलाई
हजुर हुन्छ हाम्रो स्टुडियोसम्म आइदिनु भयो यस्तो व्यस्त हुँदाहुँदै पनि यति महत्त्वपूर्ण कुराहरू राखिदिनु भयो यहाँलाई धेरै धन्यवाद
थ्याङ्क यू जानुकाजी हजुरले नै मलाई बोलाउनु भयो र सम्पूर्ण श्रोतागणमा पनि मेरो हार्दिक नमस्कार छ धन्यवाद थ्याङ्क यू
देखे पनी साला ला साला ला इन नदी जयो माया काला ला काला ला पहाड़ आई छेके पनी साला ला साला ला किसो हवाले उड़ायो मेरो मन तिम्रे मायाले उड़ायो मेरो मन तिम्रे मायाले हिम नदी झयो माया काला ला काला ला पहाड़ आई छे के पन साला ला साला ला
यो मिठो गीतपछि तपाईलाई उज्यालो फल्चामा फेरि पनि स्वागत छ। केही बेर अगाडि हामीले आजका पाहुना अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवन सिंह विश्वकर्मासँग हामीले कुराकानी गर्यौं। उहाँ दुई पटक अन्टार्कटिका पुग्नु भएको थियो, 2043 सालमा र 2047 सालमा। उहाँ चाहिँ भारतीय वैज्ञानिक दलबाट छनौट भएर अन्टार्कटिका पुग्नु भएको थियो। उहाँसँगको कुराकानी भर्खरै हामीले प्रस्तुत गरिसकेका छौं। त्यो पछाडि हामीले एउटा चिसोसँग सम्बन्धित गीत पनि प्रस्तुत गरिसकेका छौं। फल्चामा अब भने तपाईँको प्रतिक्रिया लिने बेला भएको छ। उज्यालो फल्चा सुनेर हामीलाई धेरै प्रतिक्रिया प्राप्त भएका छन्। हामीले तपाईँकोतिर मौसम कस्तो छ, पानी परेको छ कि छैन भनेर प्रश्न सोधेका थियौं र त्यसमध्येबाट केही प्रतिक्रियालाई हामी कार्यक्रममा समेट्छौं। धेरै साथीहरूले फल्चा सुनिरहेको जानकारी गराउनु भएको छ। सुशीला सिलवालले मैले पनि फल्चा सुन्दैछु है भन्नुभएको छ। यसै गरी प्रकाशमान सिंहले म नेपालगंजदेखि सुनिरहेको छु, नेपालगंजको मौसम अहिले सफा भए पनि हिजोको पानी परेको कारणले गर्दाखेरि एकदमै चिसो बढेको छ, चिसोका कारण जनजीवन भने प्रभावित छ भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै आइपी भण्डारी ओम भक्तले मेरो विचारमा यो पानी पर्नु प्राकृतिक दिन नै हो। कार्तिक पूर्णिमाको सेरोफेरोमा हिउँ पर्नु पानी पर्नु स्वाभाविक हो। म दाङको घुराईबाट हो, दाङमा पनि मजाले पानी पर्यो। हिजो दिउँसो राति भइपर्ने चिसोबाट बस्न र बचाउन जरुरी छ, स्वास्थ्य कर्मीका कुराहरू सुन्न पनि जरुरी छ भनेर भन्नुभएको छ। मौसम पूर्वानुमान महाशाखाको सूचना सुनेर अथवा मिडिया सुनेर सचेत हुनुहोला भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै नितन केसीले लेख्नु भएको छ, नमस्ते शुभ बिहानी फल्चासँगै सबैजनाको दिन शुभ रहोस्। म दैलेखबाट सुन्दैछु, यता त पानी अविरल परेको छ, त्यो सँगै हिमपात पनि भइरहेको छ, अत्यन्तै जनजीवन चिसोमय बनेको छ भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै कोण घरती मगरले, म मलेसियाबाट सुन्दैछु, मलेसियाको वातावरण भने एकदमै रमाइलो छ भनेर भन्नुभएको छ। नेपालमा भने अहिले पानी परिरहेको छ, हिउँ परिरहेको छ कतिपय ठाउँमा। हिजो बेलुका 5-7 बजेतिर चाहिँ एकदमै ठूलो पानी परेको थियो भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै जेबी भण्डारीले, म तेह्रथुमबाट सुन्दैछु, यताको मौसम हिजोदेखि नै लगातार झरी परिरहेको छ, उच्च हिमाली क्षेत्रमा हिउँपात भएको छ भनेर भन्नुभएको छ। यसै गरी शेखर थापाले नमस्कार सबैजनामा भनेर भन्नुभएको छ। यतातिर सिमसिम पानी परिरहेको छ, जाडो बढेको छ, हावाहुरी भित्र तातो सिरकमा घुटुमुटु भएर फल्चा सुन्दैछु भनेर प्रतिक्रिया दिनुभएको छ। तर उहाँले कुन ठाउँ हो भन्ने चाहिँ लेख्नु भएको छैन। जे होस्, उहाँ हुनुभएको ठाउँतिर पनि पानी परिरहेको रहेछ, तल लेख्नु भएको रहेछ उहाँले फ्रम इटहरी भन्नुभएको छ, इटहरीतिर पनि पानी परिरहेको छ यतिखेर। यसै गरी रविन्द्र कुँवरले, यो चिसो मौसममा नमस्कार सबैजनामा, म अहिले स्याङ्जामा छु, स्याङ्जामा चाहिँ जाडो पडेको छ, हिमपात चाहिँ भएको छैन अहिले भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै रविन भट्टराईले, नमस्ते उज्यालो फल्सा, इलामको सन्दकपुर गाउँपालिकाबाट सुन्दैछु, यतातिर हिमपात भएको छ, पानी परेको छ, पाँच थरको सिटौली साधुतारतर्फ हाम्रो टोली हिउँ खेल्न जाँदैछ भन्नुभएको छ। रमाइलो गर्नुहोला रविनजी, तर स्वास्थ्यको भने ख्याल गर्नुहोला, हिउँ खेल्न रमाइलो हुन्छ पक्कै पनि भन्न चाहन्छौँ। यसै गरी रमेश खतिवडाले लेख्नु भएको छ, बाहिर पानी एकदमै दर्किरहेको छ, सिरकले न्यानो छर्किरहेछ, आहा कति आनन्द छ भनेर एउटा कवितात्मक शैलीमा प्रतिक्रिया दिनुभएको छ। रमेश खतिवडालाई धेरै धेरै धन्यवाद। त्यसै गरी नरेशराज खतिवडाले, हिजो बेलुकाबाट इलामको सन्दकपुर लगायतका क्षेत्रमा हिमपात सुरु भएको छ, बिहान धेरैको हिउँसहितको सेल्फी आउन सक्ने पूर्वानुमान गरिएको छ भनेर प्रतिक्रिया दिनुभएको छ। धेरैजनालाई हिउँसँग खेल्न रमाइलो लाग्छ र उहाँ बस्नुभएको ठाउँ अर्थात् इलामको सन्दकपुरतिर पनि हिमपात भएको छ भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै नवराज काफ्लेले, आफू त पोल्ट्री व्यवसायी परियो, जाडो धेरै बढेको छ, चल्ला कसरी हुर्काउने भनेर सोच्दैछु भनेर प्रतिक्रिया दिनुभएको छ। यसै गरी प्रहलाद सिलवालले लेख्नु भएको छ, धादिङको 13 पालिकामा हिजोदेखि पानी परिएर रोकिएको छ, अहिले चाहिँ बाक्लो हुस्सु लागेको छ भने उच्च हिमाली भेगमा हिमपात पनि भएको छ भनेर प्रहलादजीले लेख्नु भएको छ। यस्तै गरी प्रदीप पौडेलले पर्वत खुर्कोटबाट हामीलाई यतिखेर सुन्दै हुनुहुन्छ, पानी एकदमै परेको थियो, हिजो दिनभरि नै झरी पर्यो, आज पनि सिरकभित्र नै छु, बाहिर एकदमै चिसो छ, निस्की साध्य नै छैन भनेर प्रतिक्रिया दिनुभएको छ। यसै गरी इजम सागर लिम्बू सुब्बा नाम राखेका साथीले, म ताप्लेजुङबाट हो, हिजो बेलुका परेको पानीले अहिले अझ ठुलो मोड लिएको छ भन्नुभएको छ, भन्नेको मतलब अझ धेरै पानी परिरहेको छ भन्नुभएको छ। ताप्लेजुङको उच्च पहाडी क्षेत्रमा पनि हिउँ परिरहेको छ, चिसो झन बढिरहेछ, मानिसलाई आवत जावत गर्न पनि समस्या भएको छ भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै काजीजङ कुँवरले धनगढीबाट सुन्दै हुनुहुन्छ, यतिखेर हामीलाई मौसम एकदमै चिसो छ भन्नुभएको छ। त्यसै गरी रुद्र प्रधानले, चिसो मौसमको साथ जाडो बढेको छ भनेर प्रतिक्रिया दिनुभएको छ। कटेल कान्छाले पनि, झापामा हिजो बेलुका अलिअलि पानी पर्यो, अहिले बिहान जाडो छ भन्नुभएको छ। त्यस्तै डम्बर धामीले पनि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। अरुण मौर्या अर्जुनले पनि गुड मर्निङ, यतातिर पनि जाडो छ भन्नुभएको छ। समीर पौडेलले पनि जाडो भएको छ भन्ने प्रतिक्रिया दिनुभएको छ। नयाँ पाइला नाम राखेका साथीले पनि, पानी जोडले परिरहेको छ भनेर प्रतिक्रिया दिनुभएको छ शङ्खसभातिर पनि। त्यसै गरी लोकराज नाम राखेका साथीले पनि, पानी परिरहेको छ, जाडो बढेको छ भन्नुभएको छ। यस्तै दीपक मगर र दीपक कुमार रुकाले पनि पानी परिरहेको जानकारी दिनुभएको छ र उहाँले फल्चाको लाइभ सुन्न सकिएको छैन आज भनेर प्रतिक्रिया दिनुभएको छ। प्रतिक्रियाको लागि सबैजनालाई धन्यवाद भन्दै अब भने हामी फल्चाको अन्त्यतिर आइसकेका छौँ। आज हामीले इतिहासमा आज हाम्रो स्वास्थ्य आजका पाहुना मिडियामा आज र आजको बजार स्तम्भ प्रस्तुत गर्यौँ। त्यो सँगै तपाईँको प्रतिक्रियालाई पनि कार्यक्रममा समेट्यौँ। यो सँगै फल्चालाई भने अब भने बीट मार्नै पर्ने बेला भएको छ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिना न्युपानेलाई पनि धन्यवाद भन्दै प्राविधिक साथी सशिन्द्र गौतमसँगै जानुका दुवाडी पनि बिदा हुन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार, शुभ दिन।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।